यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमट्टा। शुरूमा प्रमुख समाचार। रामेछापको दोरम्बा सैलुङमा पहिरोमा परि हराइरहेका 4 जनाको खोजी जारी। मृतक 6 जनाको शव आफन्तको जिम्मा लगाइयो। भ्रष्टाचार र तस्करी नियन्त्रणमा प्रभावकारी काम गर्न सम्बद्ध अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। नियमित विद्युत आपूर्ति हुन थालेपछि मुलुकमा विद्युत खपत 3 गुणाले बढ़ेको नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क। र लेबनानसँग तनाव बढ़ेपछि इजरायलद्वारा 48 घण्टाका लागि संकटकालको घोषणा। समाचार अब विस्तारमा। रामेछापको दोरम्बा सैलुङ गाउँपालिका 3 मा गएराती गएको पहिरोमा परि मृत्यु भएका 6 जनाको शव घटनास्थलमै परीक्षण गरी परिवारलाई बुझाइएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने मृतकको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको हो। पहिरोमा बेपत्ता 4 जना नभेटिएकाले भोलि फेरि खोजी गरिने रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिनुभयो। पानी धेरै परेको र थप पहिरो जाने जोखिम भएकाले आजका लागि खोजी कार्य स्थगित गरिएको उहाँले जानकारी दिनुभयो। वरपरको बस्ती नै जोखिममा रहेकाले करिब 35 परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो। पहिरोमा परि सैलुङ 3 की 30 वर्षीय चण्डिका श्रेष्ठ, उहाँका 18 महिने छोरा आयुष, सोही ठाउँका क्रमश 57 वर्षीय उर्मिला पहरी, 30 वर्षीय सन्दीप पहरी, 11 वर्षीय सन्तोष पहरी र 14 वर्षीय विज्ञान पहरीको मृत्यु भएको थियो। सो वडाको लेखर्कमा गएराती परेको अविरल वर्षाका कारण खसेको पहिरोले 3 घर बगाएको र 1 घर पुरिएको प्रहरीले जनाएको छ। पहिरोले वडा नम्बर 2 र 3 को सिमानामा रहेको अधेरी खोलाको पक्की पुल पनि बगाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले तस्करी र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनुभएको छ। राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल ट्रस्ट लगायतका कार्यालयलाई आज तस्करी, भ्रष्टाचार र राज्यको सम्पत्तिको दुरूपयोग नियन्त्रणमा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भएको वार्षिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठकमा प्रधानमन्त्री ओलीले विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 33 किलोसम्म सुन तस्करी भएका घटना स्मरण गराउँदै सम्बन्धित निकाय जिम्मेवार नहुँदा राज्यले ठूलो राजस्व गुमाएको र विस्थिति हुर्किएको उल्लेख गर्नुभयो। आजै लुम्बिनी बौद्ध विश्वविद्यालयको 16 सभा बैठकमा प्रधानमन्त्री ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताउनुभयो। विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक योगदान दिने बुद्ध दर्शनको रक्षा र विस्तार गर्न नयाँ सोचका साथ खोलिएको यस विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो। बैठकले आगामी मंगिरमा हुने तेस्रो दीक्षान्तका लागि 285 विद्यार्थीको ग्रेस लिस्टका साथै चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको छ। राष्ट्रिय सभाको आजको बैठकले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन 2081 माथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। सभामा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले प्रस्तुत गर्नुभएको कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन 2081 स्वीकृत गरेको हो। प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले भूकम्प पीड़ितहरूको यथार्थ विवरण संकलन गरी राहत एवं आवास निर्माणका लागि रकम उपलब्ध गराइएको बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 13 गते बिहिबार दिउँसो 1:15 मा हुनेछ। सार्वजनिक लेखा समितिमा नेपाल विद्युत प्राधिकरण र उद्योग व्यवसायी बीचको डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसूल बक्यौताबारे छलफल भएको छ। सिंहदरबारमा आज बसेको बैठकमा लोडसेडिङका बेलामा उद्योगहरूले खपत गरेको विद्युतको अतिरिक्त महसूल उठाउने बारे छलफल भएको हो। बैठकमा विद्युत प्राधिकरण विरूद्ध परेका उजुरीहरू के गर्ने भन्ने विषयमा सांसदहरू बीच सहमति जुट्न नसकेपछि बैठक बिना निष्कर्ष अन्त्य भयो। समितिका सभापति ऋषिकेश पोखरेलले बैठकमा महालेखा परीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदनमा बेरुजु देखाएको 21 अर्ब 88 करोड़ रूपियाँ विद्युत महसूल सम्बन्धी बक्यौता उठाउन निर्देशन दिने तथा विक्रम सम्वत 2076 सालमा सार्वजनिक लेखा समितिले गरेको सिफारिश किन कार्यान्वयन भएन भनी जवाफ माग गर्ने प्रस्ताव निर्णयका लागि पेश गर्नु भएको थियो। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पेट्रोलियम पदार्थमा मिसावट गरी प्रयोग गर्न सकिने इथानोलको उत्पादनका विषयमा छलफल भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले इथानोलको मिसावट गरी पेट्रोलियम पदार्थ प्रयोग गर्दा पेट्रोलियम पदार्थको आयात कम हुने हुँदा सरकारले जतिसक्दो चाँडै प्रक्रिया अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निशुल्क बनाउने सरकारको योजना रहेको बताउनु भएको छ। राष्ट्रिय शिक्षा दिवस 2081 मूल समारोह समितिको आज बसेको बैठकमा मन्त्री भट्टराईले शिक्षा सम्बन्धी ऐन कानूनको प्रभावकारी कार्यान्वयन र समयानुकूल परिमार्जन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रत्येक वर्ष असोज 2 गते राष्ट्रिय शिक्षा दिवस मनाउने गरिन्छ। प्रतिनिधि सभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रालयबाट सम्पादन हुने कार्यक्रम कार्ययोजना लगायतका विषयमा जानकारी गराउनुभयो। बैठकमा सांसदहरूका प्रश्नहरूको जवाफ दिँदै मन्त्री अधिकारीले सरकारी जग्गाको चाकलाबन्दी गर्ने कि व्यक्तिगत जग्गालाई चाकलाबन्दी गर्ने भन्ने विषयमा समस्या रहेको भन्दै उपत्यका बाहिर जग्गा जमीन भएका व्यक्ति पनि काठमाडौँमा सुकुम्बासीका रूपमा रहने गरेको जानकारी गराउनुभयो। बैठकमा मन्त्री अधिकारीले भूमि ऐन 2076 अनुसार सुकुम्बासी समस्या समाधान गर्न समस्या रहेको बताउनुभयो। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दूध र उखु किसानका लागि भुक्तानी गर्न बाँकी रकम दशैं अगाडि नै भुक्तानी गरिसक्ने बताउनु भएको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले दुग्ध किसानलाई हिजोसम्ममा 33,57,00,000 भुक्तानी भइसकेको र बाँकी 1,27,00,00,000 रकम पनि छिट्टै किसानको हात हातमा पुर्याइने र यसको दीर्घकालीन समाधान गरिने बताउनुभयो। उखु किसानलाई भुक्तानी गर्नुपर्ने 1,30,00,00,000 रकम दशैं अघि नै उपलब्ध गराउन मन्त्रालयले गृह कार्य शुरू गरिसकेको मन्त्री अधिकारीले बताउनुभयो। उहाँले कृषि विधेयक, संक्रामक पशु रोग विधेयक, पशु कल्याण विधेयक तथा बिउ बिजन नियमावली अगाडि बढ़ाइने जानकारी गराउनुभयो। कृषि लगानी दशकमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि, व्यावसायिक खेतीका लागि युवा जनशक्तिलाई आकर्षित गरिने मन्त्री अधिकारीले बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एक महिनाभित्र उपभोक्ता अदालत गठन हुने घोषणा गर्नुभएको छ। आज नेपाली कंग्रेस आपूर्ति तथा उपभोक्ता विभागले काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उहाँले उपभोक्ता अदालतले गरेका फैसलाले अहिलेको मिसावट, कृत्रिम अभाव, मूल्य संयोजनका विषयमा धेरै ठूलो प्रभाव पार्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब अन्तर्राष्ट्रिय समाचार। लेबनान संघको बढ़दो तनावका कारण इजरायलले आगामी 48 घण्टाका लागि संकटकाल घोषणा गरेको छ। लेबनानको हिजबुल्लाह समूहले उत्तरी इजरायलमा रहेका 11 सैन्य स्थललाई लक्षित गरी 320 भन्दा बढ़ी रकेट प्रहार गरेको छ। हिजबुल्लाहहरूले गत महिना बेरूतमा एक वरिष्ठ कमाण्डरको हत्याको बदला लिन आइतबार इजरायल विरूद्ध सयौं रकेट र ड्रोन प्रक्षेपण गरेको हो। इजरायली सेनाले लेबनानमा हिजबुल्लाहका लक्ष्य विरूद्ध व्यापक हमला गर्ने योजना थाहा पाएपछि हिजबुल्लाहले इजरायलमा रकेट हमला गरेको जनाइएको छ। इजरायली डिफेन्स फोर्स आईडीएफका प्रवक्ता रियर एडमिरल ड्यानियल हागारीले हिजबुल्लाहको आक्रमणको बदलामा इजरायलले दक्षिणी लेबनानमा रहेका लेबनानी नागरिकलाई आक्रमण हुन सक्ने भन्दै सावधानी अपनाउन आफ्ना नागरिकलाई सचेत गराएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ब्याङ्किङ कसुर र चेक अनादर सम्बन्धी मुद्दाको अनुसन्धान अभियोजन र अदालती कार्यवाहीलाई सरल व्यवस्थित र व्यावहारिक एवं प्रभावकारी बनाउन कानून संशोधन आवश्यक भएकोले सरकारले विधेयक ल्याएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आइतबारको बैठकमा बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक 2080 माथिको छलफलमा अर्थमन्त्री पौडेलले पछिल्ला दिनहरूमा बैंकिङ कसुर र चेक अनादरका घटनाहरू बढ्दै गएकोले विधेयक छिटो पास गरेर अगाडि बढ़ाउनु आवश्यक भएको बताउनुभयो। मन्त्री पौडेलले बैंकिङ तथा वित्तीय संस्थामा रकम भएको झुटा विवरण पेश गरी अन्य व्यक्तिलाई ठगी गरी खाने अवस्था बढ़िरहेकोले बैंकिङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धान अभियोजन र न्याय निर्क्योल गर्न सहज हुने गरी सरकारले विधेयक ल्याएको स्पष्ट पार्नुभयो। वीरगंजको सिर्सिया स्थित सुक्खा बन्दरगाह कार्यालयले चालू आर्थिक वर्षको साउन महिनामा 3,75,00,00,000 राजस्व संकलन गरेको छ। भन्सार विभागले त्यस कार्यालयलाई चालू आर्थिक वर्षको साउनका लागि 4,73,31,45,000,00,000 राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। कार्यालयले सो अवधिमा लक्ष्यको 79.28% अर्थात 3,75,22,11,000,000 राजस्व संकलन गरेको जनाएको छ। भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालू आर्थिक वर्षको पहिलो महिनामा राजस्व संकलन उत्साहजनक भएको बताउनुभयो। मुलुकबाट विद्युत भार कटौती अन्त्य भई नियमित रूपमा विद्युत आपूर्ति हुन थालेपछि विद्युतीय ऊर्जा खपतमा उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल विद्युत प्राधिकरणले 8 वर्षको अवधिमा विद्युत ऊर्जा खपत 3 गुणाले बढ़ेको जनाएको छ। आर्थिक वर्ष 2072-73 3,72,00,00,000 युनिट ऊर्जा खपत भएकोमा गत आर्थिक वर्ष 2080-81 10,02,00,00,000 युनिट खपत भएको छ। 8 वर्षको अवधिमा देशभित्रको विद्युत खपत 6,51,00,00,000 युनिटले वृद्धि भएको छ। गत आर्थिक वर्षमा सबैभन्दा बढी गारस्टतर्फ 4,31,00,00,000 र औद्योगिक ग्राहकतर्फ 3,69,00,00,000 युनिट विद्युत खपत भएको छ। बाँकी विद्युत अन्य समूहका ग्राहकले खपत गरेका छन्। 8 वर्ष अघि 131 युनिट रहेको प्रति व्यक्ति विद्युत खपत गत आर्थिक वर्षसम्म आइपुग्दा 400 युनिट पुगेको छ। 8 वर्ष अघि 58% घर परिवारमा विद्युत पुगेको थियो। अहिले विद्युत पुग्ने घर परिवारको संख्या 79% पुगेको छ।
अब खेल समाचार अजय बमबाट।
घरेलु टोली नेपालले भुटानलाई हराउँदै साफ यु20 च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ। नेपाल सातो बाटो स्थित एन्फा मैदानमा ट्राइब्रेकरमा 4-1 गोलको जित दर्ता गर्दै उपाधि भिडन्तमा स्थान बनाउन सफल रह्यो। निर्धारित 20 मिनटको खेल 1-1 बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरमा भएको थियो। पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो। दोस्रो हाफमा भुटानले जेसन दोर्जीको गोलमा अग्रता लियो, तर भुटान 10 खेलाडीमा झरे लगत्तै नेपालले निराजन धामीको गोलमा खेल बराबर गर्यो। ट्राइब्रेकरको पहिलो प्रहारमा नेपालका लागि राम थापा र भुटानका जेसन दोर्जीले गोल गरे। दोस्रो प्रहारमा अविनाश साङतानले गोल गर्दा जिम्मी नाङवेङले प्रहार जियारात शेखले बचाए। सेमन थापाले तेस्रो प्रहार गोल गर्दा उम्बेङ जिम्मेको प्रहार जियारतले नै बचाए। चौथो प्रहार जियारतले गोल गर्दै नेपाललाई फाइनल पुर्याए। 77 मिनटमा भुटानका किङजाङ तेन्जिङ दोस्रो पहिलो कार्ड खाँदै बाहिरिए। दोस्रो सेमिफाइनलमा सोमबार भारत र बंगलादेश खेल्नेछन्। फाइनल बुधबार 10 रंगशालामा हुनेछ। नेपाली भलिबलमा पहिलो पटक हुन लागेको महिला फ्रेन्चाइज लीगका लागि आयोजकले असोजको मिति तय गरेको छ। नेपाली भलिबलको इतिहासमै पहिलो पटक हुन लागेको फ्रेन्चाइज प्रतियोगिता एभरेस्ट महिला भलिबल लीग आगामी असोज 14-19 गतिसम्म हुने आयोजक इन्फिनिटी ड्रिम्स प्रालीले जनाएको छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। रामेछापको दोरम्बा सैलुङमा पहिरोमा परि हराइरहेका 4 जनाको खोजी जारी। मृतक 6 जनाको शव आफन्तको जिम्मा लगाइयो। भ्रष्टाचार र तस्करी नियन्त्रणमा प्रभावकारी काम गर्न सम्बद्ध अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। नियमित विद्युत आपूर्ति हुन थालेपछि मुलुकमा विद्युत खपत 3 गुणाले बढ़ेको नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क। र लेबनानसँग तनाव बढ़ेपछि इजरायलद्वारा 48 घण्टाका लागि संकटकालको घोषणा। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।